بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ مائدہ کی آیت کرمانک 54, 55 اور 56 کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں محمد صدیق منشاوی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔
یا ایھا الذین آمنوا من یرتد منکم عن دینہ فسوف الله بقوم يحبهم ويحبونه فسوف يأتي الله بقوم يحبهم ويحبونه أذلة على المؤمنين أعزة على الكافرين يجاهدون في سبيل الله ولا يخافون لومة لائم، ذلك فضل الله يؤتيه من يشاء، والله واسع عليم۔ إنما وليكم الله ورسوله والذين آمنوا الذين يقيمون الصلاة ويؤتون الزكاة وهم راكعون، ومن يتول الله ورسوله والذين آمنوا فإن حزب الله هم الغالبون۔
صدق الله العظيم۔
اللہ کے نام سے جو اتین کرپاشیل اور دیاوان ہے۔ ہے ایمان والو، تم میں سے جو کوئی اپنے دھرم سے پھرے گا वो जान ले कि इससे ईश्वर को कोई हानि नहीं होगी, क्योंकि भविष्य में ईश्वर ऐसे लोगों को लाएगा जिन्हें वो पसंद करता होगा, और वे भी ईश्वर को पसंद करते होंगे। वे ईमान वालों के समक्ष नर्म और काफिरों के समक्ष कड़े होंगे। वे ईश्वर के मार्ग में जिहाद और संघर्ष करेंगे तथा किसी धिक्कार करने वाले की धिक्कार से नहीं डरेंगे। ये ईश्वर की कृपा है जिसे वो जिसको चाहता है प्रदान करता है, और ईश्वर अत्यंत व्यापक ज्ञान वाला और जानकार है। हे ईमान वालों, तुम्हारा अभिभावक तथा स्वामी केवल ईश्वर, उसका पैगंबर और वे ईमान वाले हैं जो नमाज कायम करते हैं और रुकू की स्थिति में ज़कात देते हैं। और जो कोई ईश्वर, उसके पैगंबर तथा ऐसे ईमान वालों की अभिभावकता और स्वामित्व को स्वीकार करे, तो जान लो कि निसंदेह ईश्वर का गुठी प्रभुत्व प्राप्त करने वाला है।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। आज शनिवार है, बहमन की 25, रजब की 1 और फरवरी की 13 तारीख। श्रोताओं, हमारे आज के कार्यक्रम के रूपरेखा नोट करें। सदा की भांति आप सबसे पहले अंतर्राष्ट्रीय समाचार सुनेंगे, उसके पश्चात आप सुनेंगे राजनैतिक चर्चा का दैनिक कार्यक्रम, उसके पश्चात होगा अंतर्राष्ट्रीय रेडियो दिवस के अवसर पर विशेष कार्यक्रम, और सभा का अंतिम कार्यक्रम होगा नया सवेरा। श्रोताओं, ये तो थी हमारी आज के कार्यक्रम की रूपरेखा, और अब आप कुछ ही क्षणों में रेडियो तेहरान से समाचार सुनेंगे। और अब आप मोहम्मद मेहदी और मरियम मेहदादी से समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। राष्ट्रपति ने देश के अधिकारियों को कोरोना की चौथी लहर रोकने का निर्देश दिया है। विदेश मंत्री ने कहा कि परमाणु समझौते में शामिल 3 यूरोपीय देशों ने अपने वचनों का पालन नहीं किया। ईरान के उप विदेश मंत्री ने कहा कि प्रतिबंधों के साथ परमाणु समझौते का कोई महत्व नहीं है। भारत में सुप्रीम कोर्ट ने कहा कि जब चाहें और जहां चाहें प्रदर्शन नहीं कर सकते। और अब आप विस्तार से समाचार सुनिए।
राष्ट्रपति रूहानी ने कहा है कि देश की सीमाओं से आवाजाही पर कड़ी नजर रखे जाने की जरूरत है, विशेषकर उन देशों से आने वालों पर जहां नया कोरोना वायरस है। राष्ट्रपति डॉक्टर हसन रूहानी ने शनिवार की सुबह कोरोना से मुकाबले की कमेटी के साथ बैठक में कहा कि प्रोटोकॉल का पालन ही कोरोना से मुकाबले का एकमात्र रास्ता है। इसके साथ ही उन्होंने संबंधित अधिकारियों से मांग की है कि वो अधिक संवेदनशीलता के साथ नए वायरस को देश में घुसने से रोकने की कोशिश करें। राष्ट्रपति रूहानी ने कहा कि देश में प्रवेश करने वाले यात्रियों के टेस्ट और क्वारंटाइन के सभी चरणों का बारीकी से पालन किया जाए। राष्ट्रपति ने इसी प्रकार कहा कि नए कोरोना वायरस में ग्रस्त लोगों की समय रहते पहचान बेहद जरूरी है। उन्होंने कहा कि कोरोना वायरस की चौथी लहर को रोकने के लिए सबको एक दूसरे के साथ सहयोग करना चाहिए, और इसी प्रकार इस बीमारी से जनता की अर्थव्यवस्था पर प्रभाव नहीं पड़ना चाहिए।
ईरानी विदेश मंत्री मोहम्मद जवाद जरीफ ने परमाणु समझौते को लेकर यूरोपीय देशों के व्यवहार की कड़ी आलोचना की है। फार्स न्यूज एजेंसी की रिपोर्ट के अनुसार ईरान के विदेश मंत्री मोहम्मद जवाद जरीफ ने शुक्रवार को अपने एक ट्वीट में उल्लेख किया कि परमाणु समझौते में शामिल 3 यूरोपीय देश JCPOA के तहत अपने दायित्वों को पूरा करने में विफल रहे हैं। उन्होंने कहा, क्या हमारे 3 यूरोपीय सहयोगियों ने समझौते के 36वें अनुच्छेद और इसके तहत ईरान द्वारा लिखे गए कई पत्रों को पढ़ा है? उन्होंने आगे कहा, किस तर्क के तहत ईरान अपने कदम पीछे खींच ले जो परमाणु समझौते से अमेरिका के निकलने के एक साल बाद उठाए गए थे। ईरान पर परमाणु समझौते के उल्लंघन का आरोप लगाने वाले तीन यूरोपीय देशों ब्रिटेन, फ्रांस और जर्मनी से उन्होंने पूछा कि अब तक उन्होंने इस समझौते को बचाने के लिए कौन से कदम उठाए हैं। अमेरिका 2018 में सन 2015 में हुए परमाणु समझौते से निकल गया था और उसने फिर से ईरान के खिलाफ कड़े आर्थिक प्रतिबंध लागू कर दिए थे, जिसके जवाब में ईरान ने समझौते के तहत अपने कुछ वादों में कमी कर दी थी।
ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। ईरान के उप विदेश मंत्री सैयद अब्बास इराकची ने कहा है कि प्रतिबंधों के साथ परमाणु समझौते का हमारे लिए कोई महत्व नहीं है। खामनेई डॉट आर वेबसाइट से बात करते हुए उन्होंने कहा कि प्रतिबंध हटने का मतलब वो सभी प्रतिबंध हैं जिन्हें हटाने का परमाणु समझौते में वादा किया गया था, दूसरे वो प्रतिबंध भी जिन्हें अमेरिका ने समझौते से निकलने के बाद लागू किया है, और तीसरे कानूनी दावपेंच के जरिए टाइटल बदल कर लगाए गए हैं। ईरानी उप विदेश मंत्री का कहना था कि इस बात की पुष्टि के लिए व्यवहारिक रूप से प्रतिबंधों के हटने का असर दिखाई देना चाहिए। इराकची ने कहा कि हमारे लिए जो बात अहम है वो प्रतिबंधों के हटने का असर है। कागज पर एक दस्तखत से प्रतिबंधों को हटाया जा सकता है, लेकिन उसका असर जमीन पर ही दिखाई देता है। उन्होंने कहा कि अमेरिकियों को प्रतिबंधों की लत सी लग गई है। परमाणु समझौते के बाद ओबामा प्रशासन से ही अमेरिका ने उसका उल्लंघन करना शुरू कर दिया था, ताकि इस समझौते से ईरान को पहुंचने वाले लाभ को कम से कम किया जा सके। उन्होंने कहा कि परमाणु समझौते के तहत किए गए वादों में कमी हमारे राष्ट्रीय हित में है। अगर हम ये कदम नहीं उठाते तो निश्चित रूप से परिस्थितियां और कठिन होती और अमेरिका अपनी मांगों में वृद्धि करता।
ईरान में स्वास्थ्य मंत्रालय के प्रवक्ता ने बताया कि देश में 12,91,000 लोगों को कोरोना क्षमा कीजिएगा ईरान में स्वास्थ्य मंत्रालय के प्रवक्ता ने बताया कि देश में 12,91,000 लोग कोरोना में ग्रस्त होने के बाद स्वस्थ हो चुके हैं। ईरान के स्वास्थ्य मंत्रालय के प्रवक्ता सीमा सादात लारी ने शनिवार को देश में कोरोना के ताज़ा आंकड़ों की जानकारी देते हुए बताया कि गत 24 घंटों के दौरान 7,120 नए बीमारों की पहचान की गई है, जिनमें से 578 मरीज अस्पताल में भर्ती किए गए, जबकि बाकी को आरंभिक उपचार के बाद घर भेज दिया गया। स्वास्थ्य मंत्रालय के प्रवक्ता ने बताया कि ईरान में कोविड-19 के कुल संक्रमितों की संख्या 15,10,873 तक पहुंच गई है और पिछले 24 घंटों में कोविड-19 के 74 मरीजों की मौत हो चुकी है, जिसके बाद इस बीमारी से ईरान में मरने वालों की कुल संख्या 58,883 तक पहुंच गई है। ईरान के स्वास्थ्य मंत्रालय के प्रवक्ता सीमा सादात लारी के अनुसार अब तक 12,91,726 रोगी कोरोना संक्रमण से मुक्त हुए हैं।
अमेरिका सीरिया के पूर्वी प्रांत दारुज़ूर की एक ऑयल फील्ड में स्थित अपनी सैन्य छावनी के भीतर एक हवाई अड्डे का निर्माण कर रहा है। शुक्रवार को कुवैती समाचार पत्र अल नबा ने तथाकथित सीरियन डेमोक्रेटिक फोर्सेज की हाजिन सैन्य परिषद के हवाले से यह रिपोर्ट दी है। इस रिपोर्ट के अनुसार वॉशिंगटन अल उमर ऑयल फील्ड सैन्य छावनी में एयरपोर्ट बना रहा है। अमेरिका की ये सैन्य छावनी अरब देशों में उसके सबसे बड़े सैन्य ठिकानों में से एक है। अमेरिका पिछले कई वर्षों से सीरियाई सरकार की अनुमति के बिना सीरियाई तेल चुरा रहा है। हालांकि अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप ने दावा किया था कि सीरियाई तेल को दाइश के आतंकवादियों से बचाने के लिए अमेरिकी सैनिकों को इस इलाके में तैनात किया गया है। पिछले कई महीनों के दौरान अमेरिका ने सीरिया के उत्तर पूर्वी प्रांत हस्का के लिए भारी मात्रा में सैन्य उपकरण और हथियार भेजे हैं।
संयुक्त राष्ट्र संघ ने अंसारुल्लाह यहूदी संगठन का नाम आतंकी संगठनों की सूची से निकालने के अमेरिका के फैसले का स्वागत किया है। इस बीच अमेरिका के विशेष दूत ने यमन युद्ध रुकवाने के लिए अपनी गतिविधियां तेज कर दी हैं। संयुक्त राष्ट्र संघ ने कहा कि अंसारुल्लाह को आतंकी संगठनों की सूची से बाहर निकालने के फैसले से यमन संकट के शांतिपूर्ण समाधान में मदद मिलेगी। अमेरिका के विदेश मंत्री ने हाल ही में कहा है कि अंसारुल्लाह को मंगलवार के दिन आतंकी संगठनों की सूची से बाहर निकाल दिया जाएगा, जबकि संगठन के कुछ नेताओं पर प्रतिबंध लगे रहेंगे। ब्लिंकन ने कहा कि यमन संकट के समाधान के लिए सभी पक्षों को सहयोग करने की जरूरत है, क्योंकि इस त्रासदी को केवल इसी एक रास्ते से हल किया जा सकता है। पूर्व अमरीकी राष्ट्रपति डोनाल्ड ट्रंप ने सत्ता से बाहर जाते जाते अंसारुल्लाह आंदोलन का नाम आतंकी संगठनों की सूची में शामिल कर दिया था। अंसारुल्लाह के वरिष्ठ नेता मोहम्मद अली अलहोती ने अमरीका के नए निर्णय को सार्थक बताया है। उन्होंने ट्वीट किया है कि हमें इंतजार है कि अमरीका यमन का युद्ध और नाकाबंदी जारी रखने की अपनी दुष्ट नीति में कम बदलाव करता है।
ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। यमन के प्रधानमंत्री के सलाहकार का कहना है कि यमन में युद्ध विराम के लिए व्यवहारिक कदम उठाए जाने की जरूरत है। शनिवार की सुबह हमीद अब्दुल कादिर अंतर ने ईरान से बात करते हुए कहा कि यमन में युद्ध की समाप्ति अमेरिका के भाषण से नहीं होगी, बल्कि इसके लिए गंभीर और व्यवहारिक कदम उठाए जाने की जरूरत है। उन्होंने कहा कि अगर अमेरिका यमन में युद्ध विराम के लिए गंभीर है तो उसे संयुक्त राष्ट्र संघ की सुरक्षा परिषद में एक प्रस्ताव पारित करवाना होगा और यमन का जमीनी, हवाई और समुद्री परिवेष्टन समाप्त करवाना चाहिए। अंतर का कहना था कि अमेरिका को यमनी लोगों के नरसंहार में अपनी भागीदारी को समाप्त करना चाहिए और सऊदी अरब को एक हमलावर देश के रूप में दुनिया के सामने पेश करना चाहिए। उन्होंने कहा कि हमलावर देशों को यमनी लोगों को मुआवजा देना होगा और उन्हें उनके युद्ध अपराधों के लिए कटघरे में खड़ा किया जाएगा। अंतर का कहना था कि 6 साल बाद भी हमलावर सैन्य गठबंधन अपना कोई लक्ष्य प्राप्त नहीं कर सका है और अगर ये युद्ध जारी रहा तो इसकी चिंगारी पूरे इलाके को अपनी चपेट में ले सकती है।
दिल्ली NCR, पंजाब, हरियाणा, जम्मू और कश्मीर, उत्तराखंड, राजस्थान सहित उत्तर भारत के कई राज्यों में शुक्रवार रात भूकंप के तेज झटके महसूस किए गए। रात 10:34 पर भूकंप के ये झटके महसूस किए गए जिसका केंद्र ताजिकिस्तान में था और इसकी तीव्रता 6.3 बताई गई है। भारत के अलावा अफगानिस्तान और पाकिस्तान में भी भूकंप के तेज झटके महसूस किए गए हैं। भूकंप से भारत में जानी व माली नुकसान की तत्काल कोई खबर नहीं है।
भारतीय सुप्रीम कोर्ट ने शाहीन बाग में नागरिकता के विवादित कानून CAA के खिलाफ धरने को लेकर अपने पुराने फैसले पर पुनर्विचार करने से इनकार कर दिया है। सुप्रीम कोर्ट ने कहा है कि विरोध का अधिकार कभी भी और हर जगह नहीं हो सकता। 12 सामाजिक कार्यकर्ताओं ने सुप्रीम कोर्ट द्वारा अक्टूबर 2020 में दिए गए उस फैसले को चुनौती दी थी जिसमें विवादित नागरिकता संशोधन कानून के खिलाफ नई दिल्ली के शाहीन बाग में हो रहे विरोध प्रदर्शनों को अवैध ठहराया गया था। ये विवादित फैसला सुप्रीम कोर्ट ने 9 फरवरी को दिया है जिसे शुक्रवार को सार्वजनिक किया गया है। गौरतलब है कि नागरिकता संशोधन कानून के खिलाफ पिछले साल शाहीन बाग समेत देश भर में व्यापक धरना प्रदर्शन हुए थे जो लंबे समय तक चले थे, लेकिन कोरोना महामारी के चलते इन प्रदर्शनों को रोक दिया गया था। हालांकि दिल्ली की सीमाओं पर पिछले करीब 80 दिनों से जारी किसान आंदोलन के बारे में सुप्रीम कोर्ट ने फिलहाल ऐसी कोई टिप्पणी नहीं की है। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
राजनीतिक चर्चा का दैनिक प्रोग्राम लेकर मोहम्मद अली कुम्मी हाजिर है। चर्चा के विषय हैं इमाम मोहम्मद बाकिर अलैहिस्सलाम के शुभ जन्म दिवस पर ईरान में खुशियां, इस्लाम के लिए इराक में हकीम परिवार के 60 सदस्यों की कुर्बानी, बाकिरुल हकीम की शहादत की बरसी पर बगदाद में जनता की विशाल भीड़, ज़ायोनी शासन की ओर से कुद्स में कोरोना पैंडेमिक के बहाने फिलिस्तीनियों का दमन और नेशनल कॉन्फ्रेंस के सांसद हसनैन मसूदी का बजट पर बयान। چرچا میں پہلے امام محمد باقر علیہ السلام کا شبھ جن دیوس۔ اس پاون اوسر پر ایران میں خوشیوں کا ماحول ہے۔ پیش ہے قم سے آئی آر آئی بی کے لیے زمانیان کی رپورٹ، ساتھی مریم مہردادی کی زبانی۔
57 ہجری قمری کو پیغمبر اسلام کے پوتر پریجن کے یہاں ایک بچے نے جنم لیا، جن کی ماں امام حسن کی بیٹی تھی اور پتا امام حسین کے بیٹے تھے۔
امام محمد باقر علیہ السلام نے اپنے پاون استتو سے تتکالین اسلامی سماج کے سنکٹ میں حالات کو، جب بنی امیہ اور بنی عباس کے بیچ لڑائی چل رہی تھی، اچھی طرح استعمال کیا اور امام صادق علیہ السلام کے دور کے لیے ایک مضبوط دھارمک کیندر کی بنیاد رکھی۔
ان کی ویگیانک سبھاؤں میں شامل ہونے والے ودوانوں کی حیثیت سمندر کے مقابلے میں قطرے کی طرح تھی۔
از تمام فرق مختلف
سبھی اسلامی متوں کے ودوانوں کو بلاتے اور عام شاسترارتھ اور ویگیانک بحث کا آیوجن کراتے تھے۔ ہمارا مت امام محمد باقر علیہ السلام اور امام جعفر صادق علیہ السلام کے دور سے ویگیانک نظر سے پوشید ہوا ہے۔
ان کے بھاشن سے اسطح کے مورچے میں ہلچل مچ جاتی تھی، کیونکہ وہ کربلا کی مہا گھٹنا کے چشم دید گواہ تھے۔
امام از بصیرت سیاسی بسیار بالائی برخوردار بودند۔
امام بہت گہری راجنیتک سوجھ بوجھ رکھتے تھے۔ عاشور کی دکھد گھٹنا اور بہت سے گٹوں کی امام حسین علیہ السلام کے خون کا بدلہ لینے کے لیے آندولن چلانے اور بنی امیہ پر حملہ کرنے کے فیصلے کے درشٹیگت انہوں نے ایسے کسی بھی بھاوناتمک آندولن میں بھاگ نہیں لیا جس کا کچھ نتیجہ نہ نکلتا، اور اس طرح انہوں نے پوتر پریجنوں کی رکشا کی۔
آپ ایسے خاندان سے ہیں جس نے مانوتا کا مارگ درشن کیا، اور اتہاس آپ کے جگمگاتے وچاروں کا رینی ہے۔ آج جنتا کے ایشوریہ مارگ درشن کے پانچویں تارے کا جن ہے۔
کسی کے
ایسی ہستی جس کے سینے میں گیان کا سمندر ٹھاٹے مارتا تھا اور جن کی باتیں ایشوریہ وانی کے سمان تھیں۔ کم میں حضرت معصومہ کے پوتر روزے سے آئی آر آئی بی کے لیے زمانیان کی رپورٹ۔
عراق میں اسلام کے لیے اپنی جان کی قربانی دینے والے باقر الحکیم کی آج برسی پر بغداد میں بڑی تعداد میں جنتا نے اس مہانائک کو شردھانجلی دی اور ان کے مارگ پر چلنے کی تاکید کی۔ پیش ہے بغداد سے جلال خالدی کی رپورٹ، ساتھی قائم رضوی کی زبانی۔
18 سال پہلے آج ہی کے دن پہلی رجب کو آیت اللہ محمد باقر الحکیم پوتر شہر نجف میں حضرت علی علیہ السلام کے روزے میں جمعے کی نماز پڑھانے کے بعد روزے کے باہر کار بم دھماکے میں شہید ہوئے تھے۔ شہید حکیم کا ادیشیا سنی اور دوسرے الپسنکھکوں کے بیچ ایکتا کو مضبوط کرنا تھا۔ اکھنڈ عراق کی رکشا اور امریکی سینکوں کا عراق سے نکلنا ہماری مانگ ہے۔ ہم سرکار سے مانگ کرتے ہیں کہ وہ ان سینکوں کو نکلنے کا ٹائم ٹیبل بنا کر لوگوں کو اس اور سے پھر شانت کر دے۔
السلام علی سیدنا مولانا الامام الخمینی العظیم۔
سورگی امام خمینی اور اسلامی کرانتی کے ورش نیتا کے نکٹ شہید باقر الحکیم کا بہت مہتو تھا۔ ورش نیتا کو جب ان کی شہادت کی خبر ملی تھی تو آپ نے 3 دن کے راشٹری شوک کا اعلان کیا اور اپنے بیان میں آیت اللہ باقر الحکیم کی ہتیا کو تراسدی اور انہیں عراق پر قابض ودیشیوں کی سازشوں سے نمٹنے میں بہت مضبوط مورچہ بتایا تھا۔ اس مہان شہید کی یاد کو تازہ رکھنے کے لیے عراقی جنتا سڑکوں پر نکل آئی تھی۔ عراق کے دشمنوں کو ہمارا صاف سندیش یہ ہے کہ ہم ورش دھارمک نیتتو کا انوسرن کرتے ہیں۔ جب تک ہم اس کا انوسرن کرتے رہیں گے اس سمے تک ہمارے دیش کو کوئی بھی نقصان پہنچنے والا نہیں ہے۔ شہید باقر الحکیم مت کے شیعوں میں شہید ابو مہدی المہندس بھی تھے، جو 19 سال سے زیادہ وقت تک اس مہان دھرم گرو کے ساتھ رہے۔ شہید جنرل قاسم سلیمانی بھی اس مہان شہید سے وشیش شردھا رکھتے تھے۔ حکیم خاندان نے پچھلے 4 دشکوں میں ایشور کے نام کو اونچا رکھنے کے ادیش سے 60 سے زیادہ سدسیوں کو اسلام کے لیے اب تک قربان کیا ہے۔ بغداد سے IRIB کے لیے جلال خالدی کی رپورٹ۔
زائونی شاسن قدس میں کورونا پینڈیمک کے بہانے فلسطینیوں کا دمن کر رہا ہے۔ پیش ہے فلسطین سے IRIB کے لیے خالد صبرنا کی رپورٹ، ساتھی سید میسم کی زبانی۔
استغل الاحتلال
زائونی شاسن اتگرد قدس میں سرکشا اپائے کے نام پر 40 دن سے زیادہ سمے سے لوگوں کو روزی کمانے اور پویتر مسجد الاقصی میں داخل ہونے سے روک رہا تھا۔ قدس میں مول ضرورتوں کی آپورتی والے کیندر آج سے سیمت استر پر پھر سے کھل گئے۔ اسی طرح کم تعداد میں لوگوں کو مسجد الاقصی میں نماز پڑھنے کی اجازت دی گئی۔
خسائر البلد القدیمی
قدس کے پرانے حصے میں ہر دن 70 سے 80 لاکھ شیکل کا ویاپارک نقصان ہو رہا ہے۔ حالات بہت کٹھن ہو گئے ہیں۔ ساتھ ہی قدس کے پرانے علاقوں میں زائونی شاسن کی اور سے زمینوں پر قبضہ بھی ہو رہا ہے۔ قدس پر قابض زائونی شاسن وشیش یوجناؤں کے نام پر قدس کو فلسطینیوں سے خالی کرانے کی کوشش کر رہا ہے۔ زائونی شاسن قدس کے فلسطینیوں کی آرتھک گتیویدھیوں کو روک کر ان پر قدس شہر کو چھوڑنے کے لیے دباؤ ڈالنے کی کوشش کر رہا ہے۔ اس کے مقابلے میں زائونی شاسن صرف بسائے گئے زائونیوں کو کورونا کے حالات میں مدد کے طور پر اچھی رقم دے رہا ہے۔ کووڈ 19 کے پھیلنے سے پہلے ہی قدس کے حالات اچھے نہیں تھے، اس کے بعد تو حالات اور برے ہو گئے ہیں۔ میری دکان سمیت بہت سے ویاپاری کیندر بند ہو گئے ہیں۔ آج جب میں نے دکان کھولی تب بھی حالات میں کوئی فرق نہیں آیا۔ قدس کے پرانے حصے کے سنکٹ میں حالات ہیں۔ زائونی شاسن قدس کو تباہ کرنے کے لیے ہر طرح کا ہتھ کنڈا اپنا رہا ہے۔ اسے کورونا پینڈیمک سے اس شہر کو پوری طرح لاک ڈاؤن کرنے کا موقع مل گیا۔ فلسطین سے IRIB کے لیے خالد صبرنا کی رپورٹ۔
اور اب بھارت کا رخ کرتے ہیں۔ نیشنل کانفرنس کے سانسد حسنین مسعودی کا بجٹ پر بیان، کورونا کے مدنظر بندوؤں کو سراہا لیکن کشمیر کی نظر سے اسویکاری بتایا۔ اور بھی وشے کے ساتھ پیش ہے سپتے محمد حسن کی رپورٹ۔
جموں کشمیر نیشنل کانفرنس کے لوک سبھا سانسد حسنین مسعودی نے کہا ہے کہ جو بجٹ سامنے آیا ہے اس کا کہیں پر میں سمرتھن کرتا ہوں، لیکن جموں کشمیر کے حوالے سے جو بجٹ آیا ہے میں اس کا سواگت نہیں کرتا ہوں۔ لوک سبھا میں بھاشن دیتے ہوئے انہوں نے کہا کہ جہاں تک پینڈیمک کا سوال ہے، اس حوالے سے جو یہ بجٹ سامنے آیا ہے وہ بہت ہی ویلکم سٹیپ ہے، اور ہمارا یہ ماننا ہے کہ بھارت کے فائنانس منسٹر نے اس حوالے سے بہت کام کیا ہے۔ پرنتو انہوں نے کہا کہ جموں کشمیر کے حوالے سے کوئی بھی بڑا پروجیکٹ سامنے نہیں ہے، اور انہوں نے آروپ لگایا کہ کرگل اور لداخ کے بیچ مدبید ہیں اور کرگل واسیوں نے جتنے بھی مطالبے کیے تھے ان کا خیال نہیں رکھا گیا۔ انہوں نے لوک سبھا میں یہ مطالبہ کیا کہ کشمیر کے حوالے سے بڑے پروجیکٹ ہونے چاہیے۔ یہاں پر سڑکوں کا جال بچھانے کی بات کی گئی تھی، پرنتو بجٹ میں ایسا نہیں ہے۔ انہوں نے اس اوسر پر کہا،
backdrop of what we have gone through, the whole humanity has gone through, isse zyada behtar budget hum expect nahi kar sakte the. Jammu Kashmir mein koi bada yahan par officials hain, present hain yahan par, state minister of finance, koi bhi bada project Jammu Kashmir ke liye infrastructure nahi balki kya hai, sara budget kendrit hai un states par jahan par ke election hone wala hai.
Is bhi Jammu Kashmir apni party ke adhyaksh سعید محمد الطاف بخاری نے کہا ہے کہ کشمیر کے حوالے سے جو نیتیاں ان کی پارٹی نے اپنائی ہے لوگ اس کا سمرتھن کر رہے ہیں، اور ہر دیوس بڑی سنکھیا میں لوگ ان کی پارٹی میں شامل ہو رہے ہیں۔ یہاں یہ بات الیکھنی ہے کہ DDC چناؤ کے بعد جس طرح سے لوگوں کا ایک تانتا اس پارٹی کے ساتھ اکٹھا ہو رہا ہے وہ اس پارٹی کے لیے ایک اچھے سنکیت سمجھے جا رہے ہیں۔ یہاں یہ بات الیکھنی ہے کہ پی ڈی پی کے زیادہ تر جتنے بھی دگج نیتا تھے وہ پہلے ہی جموں کشمیر اپنی پارٹی میں شامل ہو گئے ہیں، اور ابھی یہ سوچنائیں پراپت ہوئی ہیں کہ نیشنل کانفرنس سے بھی کئی لوگ اس پارٹی میں شامل ہونے جا رہے ہیں۔ سید محمد الطاف بخاری نے پترکاروں کے ساتھ وارتہ کرتے ہوئے کہا کہ ہمارا یہ ماننا ہے کہ جموں کشمیر اپنی پارٹی کا وجود اس لیے لایا گیا تاکہ لوگوں کو سچ بتایا جائے۔ انہوں نے کہا کہ ہم جھوٹ کی سیاست نہیں کریں گے اور ہم لوگوں کو وہی وعدے کریں گے جو ہم عمل میں لا سکتے ہیں۔ انہوں نے کہا کہ بھارت کے پردھان منتری اور گرہ منتری نے ان سے 4G کے حوالے سے جو وعدہ کیا تھا وہ پورا ہوا، لیکن اب ہم ان سے یہ مطالبہ کرتے ہیں کہ جموں کشمیر کو راجیہ کا درجہ فوری طور پر دیا جائے۔ سبتی محمد حسن، ریڈیو تہران، سری نگر۔
اور اسی کے ساتھ راجنیتک چرچا کا یہ کاریکرم یہیں پر سماپت ہوا۔ یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔ اب پیش ہے وشو ریڈیو دیوس پر خاص پروگرام، جس کے بعد آپ سنیں گے سبھا کا آخری پروگرام نیا سویرا۔
दोस्तों, अंतर्राष्ट्रीय रेडियो दिवस के अवसर पर आपकी सेवा में हार्दिक बधाई प्रस्तुत करते हैं। आशा है हमारा ये प्रयास भी आपको पसंद आएगा। स्वाति और कायम रिजवी का सलाम स्वीकार करें।
दोस्तों, आज 13 फरवरी बराबर 25 बहमन है। آج کے دن کو پوری دنیا میں انتراشٹریہ ریڈیو دیوس کے روپ میں منایا جاتا ہے۔ اس افسر پر ہم ایک وشیش کاریکرم کے ساتھ آپ کی سیوا میں حاضر ہیں۔ آپ سے انوروھ ہے کہ صدا کی بھانتی آج کے کاریکرم میں آپ ہمارے ساتھ رہیں تاکہ انتراشٹریہ ریڈیو دیوس سے ادھک ہم اوگت ہو سکیں۔
دوستوں، اس ورش انتراشٹریہ ریڈیو دیوس کا 10th سال ہے۔ سنیکت راشٹر سنگھ کی یونیسکو سنستھا نے ریڈیو کا مہتو بتانے و درشانے کے لیے آج کے دن کو انتراشٹریہ ریڈیو دیوس کے روپ میں منانے کا فیصلہ کیا ہے۔ سوال یہ اٹھتا ہے کہ اس کے لیے اس نے 13 فروری کا ہی دن کیوں چنا؟ اس کا جواب ورش 1986 سے سمبندھت ہے۔ 1986 وہ ورش ہے جب سنیکت راشٹر سنگھ نے اپنا ریڈیو پرسارن آرم کیا تاکہ اس کے مادھیم سے وہ اپنی گتیویدھیوں کو پوری دنیا کے لوگوں تک پہنچا سکے۔
ریڈیو کا آوشکار ٹیلی فون اور ٹیلیگراف کے بعد 19th شتابدی کے انتیم ورشوں میں ہوا۔ اس نے بہت کم سمے میں پوری دنیا کے لوگوں کے جیون کو پریورتت کر دیا۔ اس نے وشو یدھ کے دوران سوچنائیں پہنچانے میں مہتوپورن بھومیکا نبھائی۔ آج دنیا میں وبھن پرکار کے سنچار مادھیموں کا آوشکار ہو چکا ہے، پھر بھی اس کی گڑنا دنیا کے شکتیشالی سنچار مادھیموں میں ہوتی ہے، کیونکہ ریڈیو تک پہنچ کا خرچ بہت کم ہے اور کم آمدنی والا انسان بھی دنیا کے سمپرک میں رہ سکتا ہے۔ اس کے علاوہ ریڈیو سنکٹوں اور پراکرتک آپداؤں کے سمے سہایتا پہنچانے میں مہتوپورن بھومیکا نبھاتا ہے، اور وہ سماجک جیون کے لیے بہت مہتوپورن اور اپیوگی چیز ہے۔
یونیسکو نے جو رپورٹ دی ہے اس کے انوسار پوری دنیا میں 44,000 ریڈیو اسٹیشن ہیں، اور دنیا کے کچھ کھیتروں میں ریڈیو اسٹیشنوں کی سنکھیا دوسرے سنچار مادھیموں سے ادھک ہے۔ ادھارن کے طور پر افریقہ میں ریڈیو اسٹیشنوں کی سنکھیا سماچار پتروں اور ٹی وی چینلوں سے ادھک ہے۔ افریقہ میں 80-90% پریوار اور لوگ ریڈیو سنتے ہیں، اور ریڈیو ادھکانش لوگوں کا سمپرک سادھن ہے۔ تنزانیہ میں 83% اور زامبیا میں 85% لوگ ریڈیو دوارا پرسارت سماچاروں اور کاریکرموں کو سنتے ہیں۔ عام دھارنا کے خلاف وکست دیشوں میں بھی ریڈیو کا استعمال بہت ادھک ہے، اس پرکار سے کہ ورش 2017 کی رپورٹ کے انوسار کیول 3 دیش اسپین، اٹلی اور جرمنی میں 2,300 سے ادھک ریڈیو اسٹیشن ہیں۔
وبھن کاریوں کے لیے ریڈیو سے لابھ اٹھایا جاتا ہے، اور اس نے اپنے پربھاؤ کو درشا بھی دیا ہے۔ ریڈیو کے مادھیم سے وہ لوگ بھی دنیا سے سمپرک کر لیتے ہیں جہاں انٹرنیٹ یا بجلی کی سویدھا بہت سیمت پیمانے پر ہوتی ہے۔ ریڈیو کا ایک فائدہ یہ بھی ہے کہ وہ وبھن مت کے لوگوں کو ایک دوسرے کے نکٹ کرنے میں مہتوپورن بھومکا نبھاتا ہے۔ اس پرکار کی لوگ بہت سے وادوں اور لڑائیوں سے بچ جاتے ہیں۔ دنیا کے جن کھیتروں میں جاتی یا قبائلی لڑائیاں و وواد ادھک ہیں وہاں پر ریڈیو وبھن پرکار کے نیتاؤں کے بھاشنوں، سمبودھنوں اور باتوں کو عام لوگوں وشیش کر یدھرت پکشوں تک بہت آسانی سے پہنچا سکتا ہے۔ اسی پرکار ریڈیو بہت سے لوگوں کے وچاروں کو بدل کر ہمیشہ ہمیشہ کے لیے یدھ کی آگ کو جلنے سے پہلے ہی بجھا سکتا ہے۔ دوسرے شبدوں میں یدھ کی آگ جلنے ہی نہیں دیتا۔ ریڈیو کے مادھیم سے انسان بہت سی چیزوں کی جانکاری گھر بیٹھے پراپت کر سکتا ہے۔
بہت سے لوگ گوگلیمو مارکونی کو ریڈیو کا آوشکارک مانتے ہیں۔ گوگلیمو مارکونی اٹلی کا ایک یووا ویگیانک تھا جس نے 19ویں شتابدی میں ریڈیو کا آوشکار کیا، جبکہ کچھ لوگوں کا ماننا ہے کہ نکولا ٹیسلا نے ریڈیو کا آوشکار کیا۔ بہرحال جب سے ریڈیو کا آوشکار ہوا ہے تب سے لے کر اب تک وبھن کاریوں کے لیے اس کا استعمال ہوتا رہا ہے۔ ریڈیو وہ اپکرن ہے جس سے ہم گھر بیٹھے دیش ودیش کا سماچار سن لیتے ہیں۔ اسی پرکار ریڈیو گھر بیٹھے لوگوں کا منورنجن بھی کرا دیتا ہے۔ ریڈیو کا جب نیا نیا آوشکار ہوا تھا تو اس سے سمندر میں موجود جہازوں کے مدھیے سندیش بھیجنے کا کام لیا جاتا تھا۔ یہ سندیش کبھی کبھی سمندر میں موجود نوکاؤں کو ٹیلیگراف کے روپ میں بھیجے جاتے تھے، اور پہلی بار جاپان اور روس نے سینک کاریوں کے لیے ریڈیو کا پریوگ ورش 1905 میں کیا تھا۔
اسی پرکار ریڈیو کا پریوگ پرتھم وشو یدھ کے دوران نو سینکوں کے مدھ سمپرک سادھنے کے لیے کیا جاتا تھا۔ جرمنی اس سمے ریڈیو کا پریوگ راجنیتک سندیشوں کے لیے کرتا تھا جب برطانی سینک سمندر میں بچھائے گئے کیبلوں کو کاٹ دیا کرتے تھے۔ ریڈیو پر وبھن کاریکرموں کے پرسارن کا آرمبھ سن 1909 میں کیلیفورنیا سے ہوا اور سن 1920 میں یورپ تتھا امریکہ میں ریڈیو کے مادھیم سے وبھن کاریکرموں کا پرسارن سارجنک اور ویاپک ہو گیا۔ کبھی کبھی ریڈیو کاریکرموں کے ساتھ ساتھ سیدھا ٹیلی فون وارتا بھی کرائی اور سنوائی جاتی تھی۔ بہرحال ورش 1920 سے 1930 تک ریڈیو کے مادھیم سے پرسارن عام ہو چکا تھا۔
ایران میں پہلی بار ریڈیو کے مادھیم سے پرسارن ورش 1305 ہجری شمسی ارتھات 1929 میں آرمبھ ہوا۔ آرمبھک ورشوں میں سنگیت سننے کی بہت مانگ کی جاتی تھی۔ تتکالی سرکار نے ویاپاریوں کو اس بات کی انومتی دیتی تھی کہ وہ پوسٹ و ٹیلیگراف منترالے سے انومتی لے کر اس دشا میں کام کر سکتے ہیں۔ تتکالین سرکار کی یہ انومتی ایران میں ریڈیو اسٹیشنوں کو بنانے اور ان میں وستار کا کارن بنی۔ آوشک چیزوں کے نرمان کے بعد سن 1329 ہجری شمسی برابر 1941 عیسوی میں ایران میں پہلے ریڈیو اسٹیشن کا ادگھاٹن ایک چھوٹی سی اسٹوڈیو میں ہوا۔
ایرانی ریڈیو کی ایک بہت پرانی ادگھوشکا مریم نشیبہ ہیں۔ وہ انتراشٹری ریڈیو دیوس پر مبارکباد دیتے ہوئے کہتی ہیں کہ ریڈیو میں جو لوگ کاریکرم بنانے و تیار کرنے میں لگے رہتے ہیں انہیں سنچار مادھیموں کے کھیتر میں ایک رچناتمک دل کے روپ میں دیکھا جانا چاہیے، کیونکہ سوچنائیں اور جانکاریاں دینے کے لیے ان میں رچناتمکتا کا پایا جانا بہت ضروری ہے، تاکہ وہ شروتا و سمبودھکوں کو دیکھے بنا ان سے اپنی بات کو بیان کر سکیں۔ وہ کہتی ہیں کہ یہی نہیں، ریڈیو میں کام کرنے والے کو ایسا ہونا چاہیے کہ وہ اپنی کالپنک شکتی سے، اپنی آواز سے اور اپنے شبدوں سے، یہاں تک کبھی کبھی مون دھارن کر کے اپنے تاتپریہ و ادیشوں کو بیان کر سکتے ہوں۔
रेडियो को आरंभ हुए लगभग 100 वर्षों का समय बीत रहा है, परंतु उसके मूल कार्यों में कोई परिवर्तन नहीं हुआ है। हाँ, उससे संबंधित कार्यों की शैलियां जरूर बदल गई है, पर मूल कार्यों में कोई बदलाव नहीं आया है। जैसे एक समय था जब रील को काटकर रिपोर्टों आदि की एडिटिंग होती थी, अब डिजिटल एडिटिंग कंप्यूटर की बटन दबाकर होती है। इस प्रकार इस समय तकनीक में बहुत अधिक उन्नति हो चुकी है, और जो लोग रेडियो कार्यक्रमों को तैयार करते व बनाते हैं, उन्हें चाहिए कि वे अपने कार्यक्रमों व परिवर्तनों को समय के अनुसार बनाएं, ताकि अपने श्रोता और संवाददाताओं को बाकी रख सकें।
क्योंकि इस समय इंटरनेट रेडियो से आगे निकल चुका है, और जो लोग व युवा रेडियो का इस्तेमाल करते हैं उनकी संख्या कम हो गई है। युवा अपनी मनपसंद गीतों आदि को इंटरनेट से सुन लेते हैं। इसी प्रकार युवा अपने मनपसंद दूसरे कार्यक्रमों को इंटरनेट से डाउनलोड भी कर लेते हैं। यद्यपि इस समय रेडियो भी इंटरनेट के माध्यम से अपने कार्यक्रम प्रसारित कर रहे हैं, परंतु जो लोग रेडियो पर प्रसारित करने के लिए कार्यक्रमों को तैयार करते हैं, उन्हें आधुनिकतम तकनीक से लाभ उठाकर अपने कार्यक्रमों को अधिक से अधिक रोचक और आकर्षक बनाने का प्रयास करना चाहिए, ताकि वे अपने समस्त संबोधकों और श्रोताओं को बाकी रख सकें, चाहे वे किसी भी उम्र और आस्था के मानने वाले क्यों न हों।
यूनेस्को ने अंतर्राष्ट्रीय रेडियो दिवस के लिए यूनेस्को ने जो नारा दिया है वह है एवोल्यूशन कनेक्शन इन्वेंशन। यूनेस्को ने जो नारा दिया है वे रेडियो के बाकी रहने का सूचक है, यानी जब से रेडियो का आविष्कार हुआ है तब से लेकर आज तक इसके बाकी रहने का सूचक है। इसी प्रकार यूनेस्को का नारा वर्तमान समय में डिजिटल रेडियो की ओर भी संकेत करता है। इसी प्रकार नई तकनीक शब्द का जो प्रयोग किया गया है, जो इस बात का सूचक है कि रेडियो स्वयं को आधुनिकतम तकनीक से लैस करने के लिए मजबूर है, ताकि हर स्थान पर वह सबकी पहुंच में हो और सब उससे लाभ उठा सकें।
इसी प्रकार इस नारे में जो कनेक्शन या संपर्क शब्द का प्रयोग किया गया है, वो इस बात का सूचक है कि प्राकृतिक आपदाओं, आर्थिक संकटों और महामारियों के दिनों में रेडियो ने अच्छा काम किया है, और लोगों के साथ अपने संबंधों को बाकी रखने में भी उसने उल्लेखनीय भूमिका निभाई है। जहां आज का दिन अंतर्राष्ट्रीय रेडियो दिवस से संबंधित है, वहीं इसका संबंध उन लोगों से भी है जो रेडियो के लिए कार्यक्रम तैयार करते हैं। साथ ही आज के दिन का संबंध रेडियो के श्रोताओं और संबोधकों से भी है, क्योंकि ये श्रोता और संबोधक हैं जिन्होंने आज तक रेडियो को जिंदा रखा है। तो दोस्तों, अंतर्राष्ट्रीय दिवस के अवसर पर एक बार फिर आपकी सेवा में बधाई पेश करते हैं, और इसी के साथ आज के कार्यक्रम का समय यहीं पर समाप्त होता है।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। नया सवेरा।
श्रोताओं, साप्ताहिक कार्यक्रम नया सवेरा की एक अन्य कड़ी के साथ आपकी सेवा में हाजिर है मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए। दोस्तों, कार्यक्रम में हम स्कॉटलैंड की उस महिला के बारे में चर्चा करेंगे जो अब मुसलमान हो चुकी हैं। पवित्र कुरान में अंधों के बारे में भी बात की गई है। हालांकि इस ईश्वरीय ग्रंथ में जिन अंधे लोगों के बारे में चर्चा की गई है वे लोग हैं जो आंखें तो रखते हैं किंतु वास्तविकता को नहीं देख पाते। वास्तव में उनकी दिल की आंखें खुली हुई नहीं हैं। ये लोग आंखें रखने के बावजूद अंधे हैं। इस संबंध में पैगंबर इस्लाम का कथन है कि अंधा वो नहीं है जिसकी आंखें नहीं होती हैं, बल्कि वास्तविक अंधे वे हैं जो दूरदर्शी नहीं हैं और वास्तविकता को नहीं देखते। इस आधार पर ये कहा जा सकता है कि अंधे लोग भी वास्तविकता को समझ सकते हैं। यही कारण है कि देखा गया है कि समाज में बहुत से लोग जिनको दिखाई नहीं देता था उनको शिक्षा या दूसरे क्षेत्रों में उच्च स्थान प्राप्त किए। कुछ ऐसा ही स्कॉटलैंड की रहने वाली एक पत्रकार रोथ फॉरेस्ट के साथ हुआ। वे अंधी थीं, किंतु उन्होंने इसके बावजूद पत्रकारिता में कदम रखा और पत्रकार बनी। रोथ फॉरेस्ट का जन्म एक ईसाई परिवार में हुआ था। उनके घरवाले कट्टर धार्मिक थे। वे आरंभ से ही जिज्ञासु स्वभाव की थीं। अपने इर्द गिर्द घटने वाली घटनाओं के बारे में वे पूछा करती थीं। अपने धर्म के बारे में भी उनके दिमाग में बहुत से सवाल थे जिनके जवाब वे घर वालों से पूछा करती थीं। धर्म के बारे में उनका पहला सवाल ये था कि जिस पुस्तक को किसी व्यक्ति ने लिखा हो वो कैसे ईश्वरीय पुस्तक हो सकती है। उनका कहना था कि मनुष्य के हाथों से लिखी गई पुस्तक को हम क्यों ईश्वरीय पुस्तक मानकर उसको पवित्र पुस्तक कहते हैं, जबकि ये तो किसी व्यक्ति की लिखी हुई किताब है। रोथ फॉरेस्ट का कहना है कि मेरे भीतर संसार के अन्य धर्मों को जानने के बारे में भी उत्सुकता थी। उन्होंने थोड़ी बहुत जानकारी हिंदुइज्म और बुद्धिज्म के बारे में हासिल की थी। हालांकि रोथ फॉरेस्ट बाद में मुसलमान हो गईं। दोस्तों, अब आइए देखते हैं कि उन्होंने क्यों और कैसे इस्लाम को अपनाया। इस बारे में रोथ फॉरेस्ट का कहना है कि मैं एक पत्रकार हूँ। लंबे समय से मैं काम की तलाश में थी। काफी तलाश करने के बाद मुझको एक रेडियो स्टेशन में काम मिला। ये ग्लासगो नगर में स्थित था, जिसका नाम था रेडियो रमजान। रेडियो रमजान में नौकरी करने से पहले मेरा मुसलमानों से किसी भी प्रकार का कोई संपर्क नहीं था। हालांकि मुझको इससे पहले मुसलमानों के बारे में जानकारी थी, किंतु मुसलमानों से अब तक मैं नहीं मिली थी। रोथ फॉरेस्ट कहती हैं कि जब मैंने ग्लासगो के रेडियो रमजान में काम करना शुरू किया तो वहां के लोगों से मेरी जान पहचान शुरू हो गई। वहां पर काम करने वाले अधिकांश मुसलमान थे। उन लोगों के व्यवहार ने मुझको बहुत प्रभावित किया। वे कहती हैं कि जब कुछ समय गुजरने के बाद मैंने उन लोगों से इस्लाम के बारे में बात की, फिर मैं इस्लाम के बारे में पढ़ना शुरू कर दिया। रोथ फॉरेस्ट का कहना है कि मुझको इस्लाम की बातें पसंद आईं और मैंने स्वेच्छा से इस्लाम को स्वीकार कर लिया। मैंने इसकी बातों को तार्किक पाया जो मेरी समझ में आ रही थी। उनका कहना है कि मैंने इस्लाम को इसलिए अपनाया क्योंकि हमारे ईसाई धर्म में कहा गया था कि तुमको जो कुछ कहा जा रहा है उसको मानो और धर्म के बारे में अधिक सवाल न करो। इस बात से मैं कभी संतुष्ट नहीं हुई, जबकि इस्लाम में धर्म के बारे में सवाल करने पर कोई पाबंदी नहीं है। रोथ फॉरेस्ट कहती हैं कि इस्लाम में सबसे अधिक मुझको कुरान ने प्रभावित किया। मैंने उसके भीतर एक विशेष प्रकार का आकर्षण पाया। मेरा ये मानना है कि जो लोग सच्चाई की तलाश में होते हैं वे अगर कुरान पढ़ते हैं तो बहुत जल्दी उससे प्रभावित होते हैं, क्योंकि कुरान में सच्ची बातें बताई गई हैं। उनका कहना है कि मैंने सबसे पहली बार कुरान अपने रेडियो स्टेशन में सुना था। जब पहली बार मैंने कुरान सुना तो मेरी समझ में तो कुछ भी नहीं आया, किंतु मेरा मन कर रहा था कि इसको और अधिक सुनूं। कुछ बार इसको सुनने के बाद मेरा मन होता था कि इसको अधिक से अधिक सुनूं। कई बार तो मुझको सुनकर रोना आया, किंतु इसकी वजह मुझको नहीं पता कि क्यों ऐसा हुआ। कुरान को सुनने से अब मुझको शांति मिलने लगी। अब मैं समझ चुकी थी कुरान वास्तव में ईश्वरीय ग्रंथ है। हालांकि पूरे कुरान में विशिष्ट आकर्षण पाया जाता है, किंतु बहुत से मुसलमान अपने परिवेश या अपने वातावरण एवं अपनी आध्यात्मिक क्षमताओं के आधार पर कुछ सूरों या कुछ आयतों से अधिक लगाव पैदा करते हैं। रोथ फॉरेस्ट से रोशनी हफीज बनने वाली स्कॉटिश महिला को पवित्र कुरान के सूरह रहमान से विशेष लगाव हो गया। वे कहती हैं कि मुझको सूरह रहमान बहुत पसंद है। उनका कहना है कि जब मनुष्य हतोत्साह का शिकार हो जाए तो ऐसे में सूरह रहमान पढ़ने से उसको ईश्वर की दी हुई ऐसी बहुत सी नेमतों और विभूतियों का पता चलेगा जो उसके इर्द गिर्द फैली हुई हैं और वो उस ओर से निश्चित है। मिसाल के तौर पर सोना, जागना, उठना, बैठना, चलना, फिरना, हंसना, बोलना और इसी प्रकार बहुत सी दैनिक बातों की ओर मनुष्य बहुत कम ही ध्यान देता है, जबकि ये सब ईश्वर की देन है, किंतु हम इस बारे में कोई सोच विचार नहीं करते। इसका मुख्य कारण यह है कि हमने स्वयं को सांसारिक माया मोह में अधिक लगा लिया है। रोशनी हफीज कहती हैं कि मैं जब भी सूरह रहमान को पढ़ती हूँ तो मुझको आत्मिक शांति मिलती है। सूरह रहमान में ईश्वर की बहुत सी नेमतों का उल्लेख किया गया है। सूरह रहमान पवित्र कुरान का 55वां सूरह है। इसमें ईश्वर की कृपा के बारे में चर्चा की गई है। इस सूरह में कई बार ये कहा गया है कि तुम लोग ईश्वर की किन किन नेमतों को झुठलाओगे। सूरह रहमान में स्वर्ग में मिलने वाली नेमतों की विशेषता इस प्रकार बयान की गई है कि ये नेमतें मोमिनों के दिलों को आशा और खुशी से भरकर दुख को उनके दिलों से दूर कर देती हैं। इस सूरह में महान ईश्वर ने इंसान और जिन्नात को संबोधित करके बारंबार कहा है कि तुम अर्थात इंसान और जिन्नात ईश्वर की दी हुई किन किन नेमतों को झुठलाओगे। कहने का तात्पर्य यह है कि महान ईश्वर द्वारा प्रदान की गई नेमतें इतनी अधिक हैं कि इंसान और जिन्नात दोनों मिलकर भी इसे नहीं झुठला सकते। रोथ फॉरेस्ट से रोशनी हफीज बनने वाली स्कॉटिश महिला बताती हैं कि मुसलमान बनने के बाद मुझको ये पता चला कि इस्लाम में कई पंथ या फिरके हैं। उनका कहना था कि जब मुझको ये बात पता चली तो मैंने इन इस्लामी पंथों के बारे में जानना चाहा। अब मैंने इन पंथों के बारे में अध्ययन करना शुरू कर दिया। रोशनी हफीज कहती हैं कि इसी दौरान मुझको अपने रेडियो के काम से पाकिस्तान जाना पड़ा। वहाँ पर मैंने अपना काम करना शुरू किया। एक बार काम करने के दौरान दोपहर के खाने पर शिया और सुन्नी मुसलमानों के बारे में चर्चा होने लगी। मैंने वहाँ पर बातों के दौरान वो सब कुछ कहा जो मैंने शियों के बारे में पढ़ी थी। मेरी बात को सुनकर वहाँ पर मौजूद एक शिया मुसलमान ने मुझसे कहा कि आप शिया मुसलमानों के बारे में जो कुछ कह रही हैं, क्या उसके बारे में आपके पास कोई तर्क या प्रमाण भी है? क्योंकि मैंने सारी बातें दूसरों से सुनी थी और उसी आधार पर शियों के बारे में कहा था, किंतु मेरे पास वास्तव में कोई दलील नहीं थी। इसलिए मुझको ये बात सुनकर बहुत झेप महसूस हुई कि मेरे पास कोई प्रमाण नहीं है। बाद में जब उनके साथ शियों के बारे में बात हुई तो उन्होंने मुझको जो बातें बताई उनसे मुझको ये विश्वास हो गया कि शिया पंथ सही है, जिसके बाद मैंने भी इसको अपना लिया। وہ کہتی ہیں کہ مجھ کو سب سے ادھک پربھاوت پیغمبر اسلام کی نواسی اور حضرت فاطمہ زہرا کی سپتری حضرت زینب نے کیا۔ ان کا کہنا ہے کہ میں ان کو اپنا آدرش مانتی ہوں۔ روشنی حفیظ کہتی ہیں کہ حضرت زینب کے جیون کی اس گھٹنا نے مجھ کو بہت پربھاوت کیا کہ انہوں نے کربلا کی گھٹنا کے بعد اکیلے رہتے ہوئے کربلا والوں کے سندیش کو پوری دڑھتا اور ویرتا کے ساتھ دوسروں تک پہنچایا۔ یہی کارن ہے کہ میں حضرت زینب سلام اللہ علیہ کو اپنے لیے آدرش مانتی ہوں۔ تو شوتاؤ، یہ کارکرم یہیں پر سماپت ہوتا ہے۔ انمت دیں، خدا حافظ۔ یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شروتاؤ، ابھی آپ سن رہے تھے ساپتاہک کاریکرم نیا سویرا، اور اب سمے مکھیہ سماچاروں کے سارانش کا۔ راشٹرپتی ڈاکٹر حسن روحانی نے دیش کے ادھیکاریوں کو کورونا کی چوتھی لہر روکنے کا نردیش دیا ہے۔ ودیش منتری نے کہا ہے کہ پرمانو سمجھوتے میں شامل تین یورپی دیشوں نے اپنے وچنوں کا پالن نہیں کیا۔ ایران کے اوپر ودیش منتری نے کہا ہے کہ پرتبندھوں کے ساتھ پرمانو سمجھوتے کا کوئی مہتو نہیں ہے۔ بھارت میں سپریم کورٹ نے کہا ہے کہ جب چاہیں اور جہاں چاہیں پردرشن نہیں کر سکتے۔ عراقی سوتروں نے بتایا ہے کہ سمارا نگر میں کار بم کے ایک دھماکے میں داعش کے 21 آتنکوادی مارے گئے۔ شفق نیوز ایجنسی کی رپورٹ کے انوسار سمارا میں آتنکوادی کاروائیوں کے خلاف آپریشن کے کمانڈر جبار دراجی نے آج بتایا ہے کہ آتنکوادی گٹ داعش کے تتو پولیس کی ایک چیک پوسٹ کے نکٹ کھڑی پولیس کی گاڑی کو وسفوٹ سے اڑانا چاہ رہے تھے کہ سمارا کے ضلع چھیتر میں وسفوٹ سے پہلے ہی ان کے واہن میں وسفوٹ ہو گیا اور داعش کے سمست آتنکوادی مارے گئے۔ امریکی پرترکشا منترالے پینٹاگون نے گھوشنا کی ہے کہ اس دیش کی بائیڈن سرکار اس سمجھوتے کی دوبارہ سمیکشا کرے گی جس پر اس دیش کے پورو راشٹرپتی ڈونلڈ ٹرمپ نے ہستاکشر کیا تھا، کنتو ابھی اس بارے میں فیصلہ نہیں کیا ہے کہ سمیکشا کس پرکار کی ہوگی۔ افغانستان کے ایک ورشٹھ ادھیکاری نے سمبھاونا ویکت کی ہے کہ آنے والے وسنت کے موسم میں اس دیش میں خون کی ہولی کھیلی جا سکتی ہے۔ افغانستان کے راشٹرپتی کے ورشٹھ سلاحکار محمد محقق نے چیتاونی دی ہے کہ دیش کے ورتمان حالات اس آشنکا کو مضبوط کرتے ہیں کہ بہار کے موسم میں افغانستان میں خون خرابہ ہو سکتا ہے۔ تو شوتو، اسی کے ساتھ ہمارا یہ کاریکرم یہیں پر سماپت ہوا۔